ناظرین السلام علیکم، میں علی عباس رضوی، پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں۔ امید ہے کہ آپ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے۔ ہمارے آج کے پروگرام کا موضوع ہے بحرین اور اسلامی بیداری۔ اس موضوع پر ہم گفتگو کریں گے اپنے معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد۔ ناظرین، تیونس، پھر مصر اور اس کے بعد اردن اور بحرین میں اسلامی بیداری کے تحت جو لہر جاری تھی یا جو شروع ہوئی تھی، وہ تیونس اور مصر میں اپنے عروج پر پہنچنے کے بعد لیبیا میں بھی اپنے اوج کمال کو پہنچی، اور بحرین میں اور یمن میں پوری قوت اور شدت کے ساتھ جاری ہے۔ گزشتہ فروری میں آل خلیفہ حکومت کے خلاف بحرین کے عوام نے جو پرامن تحریک شروع کی تھی، اور اتنی ہی پرامن تحریک کے شاید حالیہ برسوں میں اس کی کوئی مثال نہ ملے، کہ بحرین کے مظاہرین نے اپنے ہاتھوں میں پھول لے کر، گلدستے لے کر بحرین کی وزارت عظمیٰ کے دفتر کے سامنے پرامن طریقے سے مظاہرہ کیا اور اپنے مطالبات کو پیش کیا اور ملک میں اصلاحات کا مطالبہ کیا۔ لیکن بحرین کی حکومت نے، جو کہ گزشتہ کئی دہائیوں سے ایک اقلیتی حکومت ہونے کے باوجود اکثریتی طبقے پر انتہائی استبدادی طریقے سے حکومت کر رہی ہے، اس نے پھول کا جواب گولیوں سے دیا۔ اگرچہ بحرینی حکومت کا سعودی عرب سمیت علاقے کی بعض دیگر حکومتوں اور ان کے پیچھے امریکہ اور برطانیہ اور اس کے حواریوں نے کھل کر ساتھ دیا، اور بحرینی مظاہرین اور بحرینی شہریوں کو کچلنے میں کوئی کسر باقی نہ رکھی، لیکن بحرینی عوام اپنے مقصد کے حصول کے لیے ابھی بھی پرعزم ہیں، اور آئے دن بحرینی عوام، بحرین کے عام شہری جس نے شیعہ سنی سبھی شامل ہیں، آل خلیفہ حکومت کی سرنگونی اور اس کی برطرفی تک اپنا احتجاج جاری رکھنے اور اپنے مطالبات پیش کرنے کا عزم دہرا رہے ہیں۔ علاقے میں جو تحریکیں جاری ہیں، جب ان کا ہم جائزہ لیتے ہیں تو اس میں دو تین عنصر نمایاں ہیں۔ سب سے پہلا عنصر تو اسلامی بیداری کا ہے، دوسرا سامراج مخالفت کا ہے، اور تیسرا صہیونیت مخالفت کا ہے، اور چوتھا اپنے مطالبات اور اپنی معاشی حالت بہتر بنانے کے لیے ہے، اور پانچواں جو کہ پوری دنیا کا اور پوری دنیا کے لوگوں کا مطالبہ ہوتا ہے، وہ یہ کہ آزادی اور جمہوریت کی فضا میں سانس لینے کا حق۔ تو ان تمام چیزوں کو جب دیکھا جائے تو علاقے میں شمالی افریقہ سے لے کر مشرق وسطی تک جو اسلامی بیداری کی تحریک اور لہر اور انقلابات جاری ہیں، اس میں دو چیزیں سب سے زیادہ نمایاں نظر آتی ہیں، ایک اسلام اور دوسرے سامراج کی مخالفت۔ اور یہی وہ چیز ہے کہ ڈکٹیٹروں اور مستبد اور ظالم حکمرانوں کے سامنے نیتھے عوام ڈٹے ہوئے ہیں، اور خداوند عالم کی ذات پر بھروسہ کرتے ہوئے ایک ایک بت کو پاش پاش کر رہے ہیں۔ زین العابدین بن علی، پھر حسنی مبارک، اور اس کے بعد لیبیا کا ڈکٹیٹر قذافی، اور اب یمن کا ڈکٹیٹر علی عبداللہ صالح، اور پھر بحرین کا جو نظام ہے ڈکٹیٹر یا عامرانہ، اس کی بھی باری آیا ہی چاہتی ہے۔ اس وقت چلتے ہیں لندن اسٹوڈیو، جہاں پر موجود ہیں سیاسی امور کے ماہر جناب علی جعفر زیدی صاحب۔ زیدی صاحب السلام علیکم۔
جی وعلیکم السلام۔
زیدی صاحب، ظاہر ہے کہ یہ ایک بڑا وسیع موضوع ہے، لیکن ہم اس وقت بحرین کے تناظر میں آپ سے گفتگو کرنا چاہیں گے۔ دیکھا یہ جا رہا تھا، اور بعض جو سادہ اندیش اور سادہ فکر رکھنے والے لوگ ہیں، وہ یہ سوچ رہے تھے کہ شاید سعودی عرب اور متحدہ عرب امارات کی مدد طلب کر کے اور ان دونوں ملکوں کی فوجوں کا سہارا لے کر بحرین کے عوام کی پرامن تحریک کو کچل دیا گیا ہے، اور اب بحرین کے سارے معاملات حکومت کے حق میں ٹھیک ہو گئے۔ لیکن جس طرح سے گزشتہ چند دنوں سے ایک بار پھر بحرین میں عوامی مظاہروں کی شدت دیکھنے میں آئی ہے، تو اس کے پیش نظر آپ کیا کہنا چاہیں گے کہ جو بحرین میں فروری کے وسط سے انقلاب کی تحریک شروع ہوئی ہے، اس کا مستقبل کیسا ہے؟
مستقبل میں سمجھتا ہوں بہت روشن ہے. عوام جب باہر نکلتے ہیں اور جب وہ اکٹھے ہو کر آہستہ آہستہ ایک طاقت کی شکل اختیار کرتے ہیں، تو عوام کی طاقت کے سامنے بند باندھنا، خواہ وہ ٹینکوں کے ذریعے ہو یا بمبارٹمنٹ کے ذریعے ہو یا گولیوں کے ذریعے ہو، وہ بند نہیں بنتا. ہم نے تاریخ میں بھی دیکھا اور ریسنٹ ہسٹری میں بھی کہ عوام جب طاقت بنتے ہیں تو پھر ان کو روکنا مشکل ہوتا ہے، اور وہ طاقت انہی مطالبات کے لیے یہ طاقت بنی ہے جس کا اظہار آپ نے کیا، اور وہ پانچ نکات بہت ہی اہم ہیں. ان نکات میں بحرین کے پرٹیکولر ریفرنس سے اگر ہم دیکھیں تو جو ان کے مطالبات ہیں وہ تو جمہوری حقوق کے مطالبات ہیں، ایک اپنی سیاسی آزادی کے مطالبات ہیں، اور وہاں پر جو میجورٹی آبادی کی ہے انہیں اپنے ایکول رائٹس چاہیے، انہیں برابری کے حقوق چاہیے. تو یہ دنیا کی کوئی بھی سیولائزڈ سوسائٹی جو ہے وہ ان مطالبات کو تسلیم کرنے کے لیے ان کا اس طرف ہونا چاہیے، نہ کہ یہ کہ یہاں پر جب ڈیوڈ کیمرون سے آ کر وہ کراؤن پرنس ہاتھ ملاتے ہیں تو ڈیوڈ کیمرون اپنی یکجہتی کا اظہار کرتے ہیں ان کے ساتھ، اور جب اب کراؤن پرنس کے ہاتھ پہ معصوم انسانوں کا خون ہے، ہم یہ سمجھتے ہیں کہ ڈیوڈ کیمرون کی جانب سے جو مشین گنیں اور گولیاں وہاں استعمال ہو رہی ہیں جو یہاں سے گئی ہیں، اس میں ان کا بھی خون میں اتنا ہی ہاتھ شامل ہے. اور یہ تمام چیمپئن جو جمہوریت کے انسانی حقوق کے علمبردار ہیں اور جو ایکویلٹی کے، برابری کے، مساوات کے علمبردار ہیں، ان کو بحرین میں یہ سب کچھ کیوں نظر نہیں آتا؟ وہاں مصراتا پر تو بم گرانے کے لیے بہت جلدی تیار ہوتے ہیں
جی.
مناما میں ان کو، یعنی مصراتا یس، مناما نو. وائی؟ اس لیے کہ وہاں پر امریکہ کا سب سے بڑا بحری اڈہ ففتھ فلیٹ کھڑا ہے، اور ہلری کلنٹن جب وہاں جاتی ہیں تو وہ کہتی ہیں کہ یہ ہمارے ونڈرفل ایلائی ہیں، بہت عمدہ، یعنی
جی.
نیٹو کے باہر جو ممالک ہیں ان میں سب سے ہمارا بڑا جو دوست ہے وہ بحرین ہے، اور اسی طرح سے وہاں پر جتنے ظلم ہیں اس کی وہ لاجک، یا اس کے خاموش رہ کر اس کو وہ سپورٹ کرتے ہیں. اور عوام کی طاقت پر ان کا نظر نہیں ہے، اس لیے کہ عوام کی طاقت ان کے جو وہاں مخصوص عزائم اور مقاصد ہیں وہ عوام کی طاقت سے ان کو خطرہ محسوس ہوتا ہے.
جی زدی صاحب، دیکھا جا رہا ہے کہ بحرین کی حکومت ایک اور بڑی سازش رچ رہی ہے، وہ یہ کہ جو وہاں پر اکثریتی آبادی ہے اس کی جو ترکیب ہے اور اس کی جو جمعیت ہے آبادی، اس کو بگاڑنا، اس کا تناسب بگاڑنے کی کوشش کری. چنانچہ ایسی اطلاع دیں کہ اس نے 70,000 غیر بحرینیوں کو نیشنلٹی دی ہے، اور اس کی کوشش یہ کہ جو خود اصل بحرینی ہیں ان کی شہریت ختم کی جائے، اور یہاں تک کہ خود پاکستان میں جو ریٹائرڈ فوجی ہیں یا جو لوگ اسلحہ چلانا جانتے ہیں، ریٹائرڈ فوجیوں کی مدد سے جو ایک تنظیم ہے ریٹائرڈ فوجیوں کی، اس کے ذریعے سعودی عرب کے کہنے پر لوگوں کو بحرین بھیجا جا رہا ہے تاکہ وہاں پر بحرینی مظاہرین کا وہ قلاقما کریں، ان کو کچلیں، اور ساتھ ہی ان کو شہریت دی جائے، اور پاکستان میں اس بات کا خیر مقدم بھی کیا جا رہا ہے. تو کیا یہ چیز پاکستانی حکمرانوں کو یا وہاں کے جو دانشور طبقہ ہے ان کو معلوم نہیں ہے؟
جو حکمران ہیں وہ اس وقت امریکہ کے ایجنڈے پر کام کر رہے ہیں. وہاں پر جو دانشور ہیں وہ اپنا اظہار غالباً اس طریقے سے نہیں کر پاتے. جو دانشور سو کالڈ آتے ہیں وہ ہیں جو کہ امریکہ اور حکمرانوں کے حاشیہ بردار ہیں. وہ بحرین میں जो कुछ भी हो रहा है और उसमें पाकिस्तान अगर मुलव्वस होना चाहता है और हो रहा है, तो वहाँ के अवाम की अक्सरियत, पाकिस्तान के अवाम की अक्सरियत की अप्रूवल उसको इसलिए नहीं हो सकती, इसलिए कि अवाम की अक्सरियत पाकिस्तान में सलफीज़ फ़िका से उसका ताल्लुक़ नहीं है। और वो ये जानते हैं कि सऊदी अरब और बहरीन की सूरत में अगर ये शिया सुन्नी मामला उठाया गया या उसकी शक्ल बनी, तो उसका रद्द अमल पाकिस्तान में भी होगा, और पाकिस्तान से जो फ़ौजी जाएंगे उनको ये समझा जाएगा कि वो सऊदी अरब की मदद के लिए गए हैं। और इस तरह से पाकिस्तान में जो एक शिया सुन्नी इत्तेहाद है, वो फिर उस सऊदी फ़िका के हवाले से जो भी सियासत उस इलाके में हो रही है उसमें बहुत ख़तरनाक शक्ल बन सकती है। तो ये बहुत कोताह नज़री है हुकूमत की भी और वो लोग जो जा रहे हैं उनकी भी, कि पाकिस्तान में बहरहाल आके उन्होंने उन्हीं लोगों में रहना है, उन्हीं लोगों में उन्होंने ज़िंदगी गुजारनी है। तो वो किस शक्ल से, किस मुंह से आकर अपने हाथ पर मासूम इंसानों का खून, जिसमें अक्सरियत शिया और सुन्नी मुसलमानों के खूनों खून की होगी, वो किस तरह से आकर वहाँ अपने आप की जस्टिफिकेशन दे सकेंगे कि हमने वहाँ जाकर ये काम जो किया वो ठीक किया। दूसरी, मैं समझता हूँ कि पाकिस्तान के अवाम को इसके बारे में इल्म भी नहीं है, अक्सरियत के नॉलेज में नहीं है
जी
कि बहरीन पाकिस्तान से ये रिटायर्ड फ़ौजी भर्ती करके भेजे जा रहे हैं। तो अवाम के नॉलेज में चीज़ें बहुत सी नहीं आती और ऊपर ऊपर हो जाती हैं। और एक और भी बात यह है कि पाकिस्तान की सूरत में अवाम का पाकिस्तान से कोई ताल्लुक़ नहीं है और अवाम का हुक्मरानों से कोई ताल्लुक़ नहीं है और हुक्मरानों का अवाम से कोई ताल्लुक़ नहीं है। और ये इतना बड़ा गैप है जिसमें हुक्मरान जब चाहते हैं अपने मर्ज़ी के मामलात खामोशी कर लेते हैं।
जी बहुत शुक्रिया, मैं फिर हाजिर हूँगा। इस वक्त पाकिस्तान चलते हैं, जहाँ पर टेलीफोन लाइन पर मौजूद हैं पाकिस्तान के मुमताज़ दानिश्वर और माहिर तज़ज़ियानिगार जनाब फारूक हसना साहब। अस्सलाम वालेकुम जनाब।
जी वालेकुम सलाम।
फारूक हसना साहब, आप देखें कि इलाके में मशरक़ वस्ता से लेकर शुमाली अफ्रीका या शुमाली अफ्रीका से लेकर मशरक़ वस्ता तक जो इनकलाबात की लहर जारी है, जो तहरीकें जारी हैं, उसमें मुबसरीन का इस बात पर इत्तेफाक हो चुका है, इसमें कोई शक व शुबा नहीं कि जहां बहुत सारे मुहरकात हैं वहां उसमें इस्लामी उनसुर सबसे ज़्यादा नुमाया है, उसके बाद इस्तकबार मुखालफत और सहयूनियत मुखालफत। और जिस तरह से जैनुल आबदीन बिन अली जैसे डिक्टेटर या हुस्नी मुबारक जैसे डिक्टेटर या कज़ाफी जैसे आमिर के ख़िलाफ़ लोगों ने क़याम किया है, उठ खड़े हुए हैं, तो ज़ाहिर है कि उसमें इस्लामी उनसुर का सबसे बड़ा दखल था। और जिस तरह से एक एक शहर को जब भी इनकलाबी फतह करते हैं तो हाथों को उठाकर अल्लाह अकबर का नारा लगाते हैं, तो इससे यह बात साबित हो जाती है कि इलाके के आवाम अब अपना इस्लामी तशख़्स चाहते हैं और इस्लामी शनाख्त की तरफ वो पलट रहे हैं। तो जब यह बात तय हो गई है कि इलाके के आवाम अपना इस्लामी तशख़्स चाहते हैं और अपना इस्लाम और अपनी इस्लामी शनाख्त की तरफ पलट रहे हैं, तो क्या यमन और ख़ास तौर पर बहरीन जैसे मुल्कों में इस तरह के इनकलाब और तहरीक को रोका जा सकता है, जब कज़ाफ़ी जैसा मजबूत आमिर जिसने अपने गिर्द बहुत ही मजबूत और आहनी हिसार खींच रखा था वो ना बच पाया?
देखिए, जैसे आपने बजा कहा, आपने जो तबसरा करते हुए कि ये एक अवामी तहरीक है और इसमें मुख्तलिफ उसकी शक्लें हुई, जो वहाँ के मुख्तलिफ ममालिक हैं उनकी जो लेवल ऑफ डिवेलपमेंट किस तरह की है, माशरे की साख्त क्या है, क्या वो ट्राइबल सोसाइटी है जिस तरह यमन और लिबिया है, या वो ऐसा माशरा है जिसमें पहले एक हिजब इख्तलाफ मौजूद है, चाहे वो कितना ही उसको क्यों ना दबाया गया हो, कई मुल्कों में बिल्कुल मौजूद नहीं है, कई मुल्कों में थोड़े से ट्रेडिशंस हैं, कुछ इलेक्शंस करवाते हैं सही या गलत, जैसा बहरीन की बात की, बहरीन में बाकी ममालिक के मुकाबले में जो जिनका आपने नाम लिया उसमें कुछ ज्यादा ही वहाँ पे रिफॉर्म्स पहले आ चुके थे और उसमें इलेक्शंस भी हुए और उसमें एक जमात ने खासे वहाँ पे मेंबरान भी उनकी उन्होंने लिए, जो अब उन्होंने इस्तीफे दे दिए सबने और वो बाय इलेक्शन करवा रहे हैं। तो इसलिए ये देखना है कि जिस तरह की डेवलपमेंटल स्टेज है ममालिक की, वहां वहां क्या हुआ, लेकिन उनमें कुछ मुश्तरका चीजें भी हैं। एक थ्रेड हमें कॉमन थ्रेड नजर आती है, और कॉमन थ्रेड यही है कि जो हुक्मरान हैं उनका अवाम के साथ कोई ताल्लुक नहीं है जो पहले थे। नंबर दो, इन सारे ममालिक में कोई आईन सच जिसको हम आईन कहते हैं जो अवाम ने बनाया हो वो नहीं है। नंबर तीन कि वहां पे जो इख्तियारात की तकसीम है वो वाजे नहीं है, उसमें चंद लोगों ने तमाम इख्तियारात अपने समेट लिए हुए हैं और वही तमाम वो फैसले करते हैं। तो इसलिए जहां पे अब ये जो हमारे कमेंटेटर्स हैं जो वेस्टर्न कंट्रीज वगैरह के, इन्होंने कोशिश की ज्यादा उसको इकोनॉमिक रंग देने की भी, अनएम्प्लॉयमेंट है, यूथ बहुत डिस्टर्ब है, यूथ बहुत परेशान है, महंगाई बहुत है, इन्फ्लेशन वजह वो भी चीजें होंगी, लेकिन असल चीज लोगों का जो था कि सेल्फ रिस्पेक्ट जिसे हम कहते हैं, यानी हमें इज्जत मिलनी चाहिए, हमें अपना मकाम मिलना चाहिए, हमें जो फैसला करने के अदारे हैं उनमें हमारा दखल होना चाहिए, और जो हमारे ममालिक के मुस्तकबिल के लिए जो फैसले या हाल के लिए जो फैसले किए जाते हैं उसमें हमारा दखल होना चाहिए, यानी कि रिप्रेजेंटेटिव फॉर्म ऑफ गवर्नमेंट और आईन होना चाहिए जिसमें वाज़ह तौर पे ये बताया होगा हुक्मरानों के इख्तियारात क्या है या नहीं है। अब हम आते हैं, जब हम यहाँ पे पर्शियन गल्फ की तरफ आते हैं, ये इनके जो ममालिक हैं बहरीन है, कतर हुआ, कुवैत हुआ, ये सारे यहाँ पे पार्लियामेंट वगैरह तो उन्होंने दे दी, सही आइडियल किस्म की पार्लियामेंट तो नहीं है लेकिन बहरहाल उनका ढांचा उन्होंने जरूर दिया, लेकिन वहां पे हुक्मरानों के जो इख्तियारात हैं उसको वाज़ह तौर पर आईनी तौर पर ये नहीं कहा गया कि इख्तियारात कहाँ से शुरू होते हैं कहाँ से नहीं होते। अब ऐसे मुल्क भी हैं जैसा सऊदी अरब है, वहां पे तो कोई आईन वगैरह का नामो निशान भी नहीं है, लेकिन कुछ ऐसे हैं जिनके यहाँ एक वेग सा ढांचा है। ये सारी जदोजहद लोगों की इसलिए हो रही है कि हमें ज्यादा से ज्यादा हिस्सेदार बनाया जाए पॉलिसी मेकिंग में, और जो इख्तियारात की तकसीम है वो बहुत वाजे होनी चाहिए और जिसमें अवाम का दखल हो, यानी कि दूसरे अल्फाज में जिसको अगर आप एक वेस्टर्न टर्मिनोलॉजी इस्तेमाल करें तो डेमोक्रेसी और रिफॉर्म्स की तरफ ये सारी जदोजहद है। अब जो हुक्मरान है ये बेसिकली तो बहुत ही ये कोई 40 साल से बैठा हुआ है, कोई 50 साल से बैठा हुआ है, बहरीन का हुक्मरान है उसने अपने चचा को 40 साल से वजीर आजम बनाया हुआ है, तो ये अपनी मनमानी इस तरह करते रहे और अपना और सबसे अफसोसनाक बात यह है कि ये अवाम से ताकत नहीं लेते, ये बैरूनी ममालिक से ताकत लेते हैं, और बैरूनी ममालिक ले दे के इनको अमरीका ही नजर आता है, जो कि अमरीका की भी अब इतना लीवरेज नहीं रहा और ना ही उनकी इतनी कुव्वत है कि वो सब कुछ अपनी मर्जी से करवा सके। जो हमने देखा अल ऐलान ने, उन्होंने ऐलान किया सऊदी से करवाया कि हम मुबारक के साथ हैं, मुबारक साहब का पता भी नहीं चला कहाँ गायब हो गए, फिर पिंजरे में बंद करके उनको अदालत में लाना पड़ा। तो इसी तरह दूसरे ममालिक में जो कुछ हो रहा है वो तो नहीं वो चाहते इस तरह की तब्दीलियां आए, लेकिन तब्दीलियां नहीं रुक सकती, तब्दीलियां आएंगी, चूंकि ये सिर्फ अवाम का इक्तसादी मसला नहीं है, तनख्वाहें बढ़ाई गई जिसमें सऊदी अरब में हम देखते हैं, मराद बांटी गई, नौकरियां भी तकसीम की गई जो पहले होश नहीं था अब वो किया गया, लेकिन ये सिर्फ मसला चूंकि इक्तसादी नहीं है इसलिए ये यहाँ पे बात रुकेगी नहीं, बात रुकेगी अपनी सेल्फ रिस्पेक्ट पे, इज्जत नफ्स पे जाके। जब तक अवाम ने ये महसूस नहीं किया कि हमारी इज्जत नफ्स है, जिस मुल्क के हम शहरी हैं वहां की जो जमीन है उसमें भी हम हिस्सेदार हैं, वहां पे जो फैसले होते हैं उसके बिहाफ पे उसमें हम हिस्सेदार हैं, और उस वक्त तक ये चीज नहीं रुकेगी और ये होकर रहेगी। बहरीन का मामला पेचीदा इसलिए भी हो गया कि उसमें इन्होंने जीसीसी वालों ने मुदाखलत की, पहले ये कुछ नरमी कुछ सख्ती कुछ नरमी कुछ सख्ती ये करते रहे, लेकिन जब इन्होंने देखा कि हालात हमारे काबूज के बाहर हो गए हैं तो फिर इन्होंने बहरीन के हुक्मरानों ने काफी सख्ती की बाद में आके, लेकिन अब भी हम देखते हैं कि प्रेशर इतना ज्यादा है कि वो ये कहे बगैर नहीं रह सकते कि आए जी बातचीत करें, डायलॉग करें, हम जो मुहालिफ धड़े हैं उनसे बात करें, लेकिन उन्होंने इतने ज्यादा जुल्म किए हुए हैं वहां पे इस तहरीक को दबाने में, और के उसको वो जख्म भरने इतने आसान नहीं होंगे जब तक रिफॉर्म्स वो बहुत ज्यादा नहीं दिखाएंगे, चंद बातें करने में और कुछ शिकें इधर से उधर करने में, और काम नहीं चलेगा। काम चलेगा जब बेसिक जो बुनियादी तब्दीलियां हैं वो नहीं लाएंगे।
जी बहुत शुक्रिया, मैं फिर हाजिर हूँ आपकी खिदमत में। फारूक हसना साहब इस वक्त जर्मनी से टेलीफोन लाइन पर मौजूद हैं, मुमताज दानिश्वर डॉक्टर असलम सैयद साहब। डॉक्टर साहब अस्सलाम वालेकुम। डॉक्टर असलम सैयद साहब मेरी आवाज़ सुने आप?
जी जी आपको आवाज आ रही है।
जी अस्सलाम वालेकुम जनाब।
वालेकुम अस्सलाम।
जी बात बड़ी अच्छी की जनाब फारूक हसना साहब ने कि ये जो ममालिक हैं बशमुल बहरैन, इनके हुक्मरान अपने आवाम पर भरोसा करने के बजाय अमेरिका और इन जैसी दीगर ताकतों पर भरोसा करते हैं। आप देखें कि कज़ाफ़ी के सिलसिले में अभी जो गुज़िश्ता दो एक दिनों में सबूत और शवाहिद मंजर आम पर आए हैं वो ये कि कज़ाफ़ी के ख़िलाफ़ अवामी तहरीक अपने उरूज पर थी, उसके बावजूद भी अमेरिका और बरतानिया जैसे मुल्कों ने पूरी कोशिश की कि उसको इख्तदार में बाकी रखा जाए, और जब ये सारे शवाहिद मंजर आम पर आ गए तो अब विलियम हेग जो वज़ीर ख़ारजा हैं बरतानिया के, वो यही कहने पर मजबूर हुए कि अब हमें आगे की तरफ देखना चाहिए। तो जब अमेरिका और बरतानिया की ज़बरदस्त पुश्त पनाही के बावजूद कज़ाफ़ी जैसा जालिम डिक्टेटर जिसने अपने गिर्द इंतहाई मजबूत हिसार खींच रखा था वो न बच सका, तो क्या आले खलीफा जैसी हुकूमत अमेरिका का पांचवां बहरी बेड़ा रख कर अपने अपने को बचा सकेगी?
नहीं, वक्ती तौर पे देखिए ये कामयाबी इस तरह की तहरीकों की होती है कि कोई आजकल की दुनिया हम इतने जुड़े हुए हैं एक दूसरे के साथ कि नामुमकिन है। जब तक लुत्फ की बात यह है कि किसी मुसलमान मुल्क में सवाए चंद मादूदे चंद जिनका आपको अच्छी तरह इल्म है, इनकी बहरीन के लोगों की किसी ने मदद नहीं की, कोई इनकी हिमायत में उठा नहीं। अच्छा, अगर सूरत हाल वैसी ही हो जाती है जैसी लीबिया में थी, क्योंकि अब तो हमें यह भी पता चला है कि लीबिया कितना क्लोजली CIA के साथ काम कर रहा था, वो जो डॉक्यूमेंट्स मिले हैं उससे पता चलता है कि ये बजाहरन हमें लगता था कि ये स्ट्रांग मैन है लेकिन ये उनका आदमी था। तो इसी तरह से ये जो इस वक्त बहरीन के हुक्मरान हैं, अगर आप उनकी लिस्ट देखें उनके खलीफा से लेके उनके फॉरेन मिनिस्टर से सब, ये एक खानदान के रुकन हैं सारे। अब जिस वक्त आप देखें कि 70% से ज्यादा जो पॉपुलेशन है उसको कोई इख्तियार नहीं है, कोई हिस्सा नहीं है, ना मुलाजमतों में ना किसी की पोजिशन में, तो लामहाला एक सवाल ये पैदा होता है कि ये क्या ये जमहूरियत है? क्या ये इस दौर के वही तकाजे हैं जिनका मगरब एक तरफ ढिंडोरा पीटता है और दूसरी तरफ इन तहरीकों को कुचलने में उनकी मदद करता है? जहां तक अमरीका और उसके साथ साथ नेटो का सवाल है, ये किसी ऐसी तहरीक की इमदाद नहीं करेंगे जिससे अमरीका के खास तौर पर वो जो उनके फौजी और स्ट्रेटेजिक ठिकाने हैं उन पर कुछ ज़रब आए या इनके तेल के जखायर जो हैं ये इनकी पहुंच से बाहर हो जाए। बाज औकात ऐसा होता है कि सिचुएशन इतनी कंट्रोल से बाहर हो जाती है कि आपको चारा नहीं होता उसके सिवा कि आप उन्हीं लोगों की मदद करें। अगर ऐसी सूरत बहरीन में होगी तो खलीफा क्या है, ये सब लोग आपको चलते फिरते नजर आएंगे और इनमें कोई नहीं, और ये खत्म नहीं होगी यहाँ पे बात, फिर इसके असरात सऊदी अरब तक भी पहुंचेंगे। अभी जो सूरत लग रही है उसमें ये है कि ये जो कश्मकश है इस फैमिली में और दुनिया में जो तासर इन्होंने दिया है कि हम बड़ी कोशिश कर रहे हैं, हिलरी क्लिंटन का बयान था कि जी हमारा आइडियल पार्टनर अगर कोई अरब दुनिया में है तो बहरीन है। अब आइडियल पार्टनर बहरीन अगर इसी तरह की ह्यूमन राइट्स करेंगे तो ये इनको बड़ा मुश्किल होगा अपने अवाम को ये बात समझाना कि हाँ हमारे दोस्त हैं लेकिन बस कुछ ठीक नहीं है, उनको अपने अवाम को उतनी फैसिलिटीज नहीं दे रहे। तो ये एक प्रोसेस होता है तारीख का जिसमें आपको सूनर और लेटर ये डिसाइड करना पड़ता है कि आपके दोस्त हैं ये, क्या आपके अवाम या जो आप दावा करते हैं कि हमारा ये निज़ाम है जमहूरी निज़ाम है हम इंसानी हकूक की पामाली बर्दाश्त नहीं कर सकते, जब आपके अवाम आपसे ये पूछेंगे तो क्या आप डिफेंड कर सकते हैं इस तरह के लोगों की इमदाद करना? हरगिज नहीं। जैसे मैंने अर्ज किया कुछ देर तक यकीनन, क्योंकि ये बहुत उनके लिए नाजुक मरहला था अमरीकियों के लिए कि अगर उनका बोरिया बिस्तर यहाँ से उठा तो ये बहुत बड़ी कामयाबी होगी बहरीन के अवाम की, और शायद उनकी देखा देखी फिर जहाँ दूसरे इनके अड्डे हैं सऊदी अरेबिया में और दूसरी जगह वहां पे भी ऐसी तहरीकें शुरू हों। तो इसलिए फिलहाल तो इन्होंने मुकम्मल कोशिश की है कि उसको तहरीक को दबाया जाए। अब ये जो मुजाकरात चल रहे हैं जिनके मुतालिक आजकल अखबारों में आ रहा है तो वो ऐसे ही एक जिसको झाड़ पहुंच कहते हैं उसमें कोई कोई सॉलिड चीज नजर नहीं आती। हाँ, एक आध किसी को अपॉइंट कर देंगे, या जो जो तहरीकें होती हैं इनको कुचलने का एक तरीका तो वो होता है कि आप फोर्स इस्तेमाल करें। फोर्स इन्होंने इस्तेमाल करके देख ली, उन्होंने कहा ये मुमकिन नहीं है। दूसरा होता है उनमें थूक डाल देना, कुछ लोगों को अपनी तरफ शामिल कर लेना, कुछ लोगों को दूसरी तरफ रहने देना, उससे तहरीक कमजोर हो जाती है। निगोशिएशन की स्टेज के बाद इनकी ये कोशिश होगी कि ये जो तहरीक के अलमबरदार हैं इनको आपस में इनमें कुछ तफरका ऐसा डाला जाए कि ये तहरीक जो है ये इसकी वो जो इस वक्त जहत है, जो इस वक्त इसमें कुव्वत है, वो कम हो जाए। लेकिन कब तक, सवाल ये है। अगर आप इनकी तारीख पे गौर करें तो 73 से ये कर रहे हैं। कभी ये कॉन्स्टिट्यूशन दे देते हैं, कभी एक पार्लियामेंट बना देते हैं, फिर उसको मंसूख कर देते हैं, उसी कॉन्स्टिट्यूशन के जरिए फिर खलीफा को इतने इख्तियार दे देते हैं कि वो जितने ये सो कॉल्ड जमहूरी इदारे हैं उन सब को एक सेकंड में मरियानेट कर
जी। रसम है, फिर आज रहूंगा आपकी खिदमत में
इस वक्त ज्यादा देर नहीं चल सकता
जी। बहुत शुक्रिया, मैं फिर आज रहूंगा आपकी खिदमत में। नाज़रीन, आपने हमारे मौजूद मेहमानों की गुफ्तगू सुनी और हमारा ये प्रोग्राम अंदाज़े जहाँ जारी है, जिसमें हम गुफ्तगू कर रहे हैं इस्लामी बेदारी और बहरीन के मौजू पर। यहाँ पर मुख्तसर सा वक्फा लिखते हैं, उसके बाद दो एक और दानिश्वर जिनके ख्यालात हमारे साथियों ने हासिल किए हैं उन्हें भी हम आपकी खिदमत में पेश करेंगे और फिर अपने इन तीनों मेहमानों से अपनी गुफ्तगू को जारी रखेंगे। एक मुख्तसर सा वक्फा लेते हैं।
بحرین میں جو انقلاب برپا ہو رہا تھا اس انقلاب میں اکثریت شیعوں کی تھی، بولو وہاں شیعہ سنی کا سوال نہیں تھا، سبھی اٹھ رہے تھے، لیکن چونکہ بحرین میں 70% سے زیادہ شیعہ آبادی ہے اس لیے ایران ڈر گیا کہ کہیں امریکہ ڈر گیا کہ کہیں ایسا نہ ہو کہ یہ انقلاب ایران ہی کی طرح ہو جائے اور یہاں بھی مذہبی حکومت قائم ہو جائے جو امریکہ کے خلاف ہوگی، لہٰذا اس نے اسے کچلنے کی دبانے کی کوشش کیا۔ اور بہت پہلے اوباما کا تو اسٹیٹمنٹ آ گیا تھا کہ بحرین سے ہمارے معاہدے ہیں، لہٰذا ہم ہر حال میں بحرینی حکومت کا ساتھ دیں گے۔ کھلی وہ بات ہے کہ اس کا دوہرا جو ایک اسٹینڈرڈ ہے یا جسے دوغلاپن کہنا چاہیے کہ کہیں یہ عوام کے ساتھ ہو جاتے ہیں، کہیں یہ عوام کے خلاف ہو جاتے ہیں۔ جہاں ان کا مقصد ہوتا ہے یا وابستہ یہ ہوتے ہیں وہاں یہ ہمیشہ اس کے ساتھ ہو جاتے ہیں جس سے ان کو فائدہ حاصل ہوتا ہے۔ غیر انسانیت پر مبنی ہے یہ، اور سعودی کو کوئی حق حاصل نہیں ہے کہ وہ کسی دوسرے ممالک کے انٹرنل معاملات میں، اندرونی معاملات میں دخل اندازی کرے، چونکہ سعودیہ کی پالیسی بھی اسی طرح سے ہے نا کہ انہوں نے غلام بنا کے سعودی افراد کو، سعودی لوگوں کو کر رکھا ہے۔ تو اب ظاہر ہے کہ بحرین اور سعودیہ میں ایک بیچ میں ایک دریائی کا تو فاصلہ ہے جس پر انہوں نے پل باندھ دیا ہے، تو اب وہ یہ ڈر رہے ہیں کہ اگر یہ انقلاب بحرین میں پیدا ہو گیا تو یہ آ جائے گا سعودی عرب میں بھی، حالانکہ وہ دن دور نہیں ہے جب سعودی عرب میں بہت زبردست انقلاب پیدا ہونے والا ہے ان حکمرانوں کے خلاف جو ظلم و بربریت کا بازار گرم کیے ہوئے ہیں۔ تو اس لیے سعودی نے اس پل کے ذریعے سے جو بحرین اور سعودی کے درمیان میں ہے اپنی فوجوں کو بھیجا۔
جی، چلتے ہیں لندن اسٹوڈیو جہاں پر موجود ہیں ممتاز دانشور اور سیاسی امور کے ماہر جناب علی جعفر زیدی صاحب۔ زیدی صاحب، ایک بار پھر ہم آپ کو خوش آمدید کہتے ہیں۔ آپ نے اپنی گفتگو میں کہا کہ جو جمہوریت کے چمپئن بنتے ہیں انہیں بحرین میں انسانی حقوق کی پامالی اور جمہوریت کو دبانے کی جو کوشش ہو رہی ہے وہ نظر نہیں آتی۔ آپ دیکھیں کہ خود جو بحرین کے سیاسی لیڈر ہیں، انقلابی جو قائدین ہیں، وہ بار بار اس بات کی طرف عالمی برادری کو متوجہ کر رہے ہیں کہ بحرین کے سلسلے میں بالخصوص مغرب کا جو رویہ ہے وہ دوہرے معیار پر مبنی ہے، اور جس طرح سے یہاں انسانی حقوق کے خلاف ورزی ہو رہی ہے وہ مغرب کو نظر نہیں آتی۔ تو آپ اس صورت میں کیا کہتے ہیں کہ خود جو مغربی رائے عامہ ہے اس کا کیا کہنا ہے، خاص طور پر انگلینڈ میں جو رائے عامہ ہے بحرین کے تعلق سے، اس کے کیا خیالات ہیں؟
جی، رائے عامہ تو ابھی بن نہیں پائی۔ میں سمجھتا ہوں کہ اس میں جو یہاں کے سیاسی لیڈر ہیں ان کا اور جرنلسٹوں کا بھی قصور ہے، بحرین کی تمام تر صورتحال عوام الناس تک نہیں پہنچ پائی ابھی تک۔ اس کو میں یوں کہوں گا کہ پچھلے چند ہفتے پہلے بحرین کی ایمبیسی کے سامنے جو مظاہرہ ہوا اس میں ہارڈلی کوئی 300 لوگ ہوں گے، جو کہ یہاں کے اعتبار سے، لندن کے اعتبار سے بہت ہی ایک کم تعداد تھی۔ جہاں بھی ظلم ہو رہا ہے دنیا میں، جب بھی اینٹی وار موومنٹ ہوتی ہے یا اینٹی امپیریلسٹ جو مظاہرے ہوتے ہیں، اس میں ہزاروں میں لوگ آتے ہیں۔ تو ایک تو یہ کہ رائے عامہ جو آپ نے جس کے بارے میں اشارہ کیا، وہ رائے عامہ بھی بن نہیں پائی۔ پھر ہم میں اس میں مظاہرے میں بھی شامل تھا جو امریکن ایمبیسی کے سامنے ہوا، اور وہاں پر بھی جو چند لوگ تھے، زیادہ نہیں تھے، اور اس میں جو امریکن سفیر ہے اس کی طرف سے جو مظاہرین ہیں ان کو ڈونٹ بھیجا گیا۔ تو مظاہرین کا مطالبہ تھا کہ وی ڈونٹ وانٹ ڈونٹس، وی وانٹ ڈیموکریسی۔ تو ابھی رائے عامہ دنیا کی اس طرح بن نہیں پائی۔ وہاں پر جو ہو رہا ہے اس کے بارے میں یہاں چھوٹی چھوٹی جو تنظیمیں ہیں ان کے نالج میں چیزیں ہیں، لیکن اب ایک بہت پازیٹیو سٹیپ ہوتا نظر آ رہا ہے۔ مثلا یہ کہ جو برٹش میڈیکل ایسوسیشن ہے، بی ایم اے، انہوں نے اپنے پلیٹ فارم سے یہ ایک پروٹیسٹ کیا ہے برطانوی حکومت کو کہ وہاں پر جو ڈاکٹرز جنہیں اریسٹ کیا گیا ہے اور جن کو فوجی عدالتوں میں پیش کیا جا رہا ہے، یہ بہت بڑی ناانصافی ہے۔ اور یہ پروٹیسٹ بی ایم اے کے تھاؤزنڈس ہیں ممبرز ڈاکٹرز، ان کی طرف سے ہوا ہے۔ اسی طرح یہاں پر ہیومن رائٹس جو تنظیمیں ہیں ہیومن رائٹس کے حوالے سے، ان کے سامنے یہ بات آہستہ آہستہ آ رہی ہے کہ وہاں پر جو سول پروفیشنلز ہیں ان کو بحرین کی فوجی عدالتوں میں گھسیٹا جا رہا ہے، اور سو مچ سو بلکہ فٹ بال کے جو فین ہیں انہیں بھی یہ خبر اب پہنچ چکی ہے کہ وہاں کے جو بہت بڑے چیمپئن فٹ بال کے پلیئر ہیں ان کو اریسٹ کر کے ان پہ تشدد کیا گیا بحرین میں۔ یہ اب ایسے ہی ہے جیسے ڈیوڈ کیمرون کو یہاں پر یہاں کا فٹ بال کا پلیئر ہے اس کو اٹھا کے آپ تشدد کا نشانہ بنانا شروع کریں۔ تو آہستہ آہستہ یہ بات پھیلنا شروع ہوئی ہے، اور رائے عامہ بننے میں اپنا ایک رستہ بن رہا ہے، لیکن اس میں جو یہاں کے جرنلسٹ ہیں اور یہاں کے جو پولیٹیکل لیڈرز ہیں انہوں نے ابھی تک کوئی پازیٹیو رول ادا نہیں کیا۔
جی فاروق حسنا صاحب، آپ دیکھیں کہ اس درمیان سعودی عرب کا رول جو علاقے میں اسلامی تحریک جاری ہے، اسلامی بیداری کی، اس میں فاروق حسنا صاحب میری آواز سن رہے ہیں آپ؟ ہاں، بظاہر رابطہ اس وقت منقطع ہے۔ میں ڈاکٹر اسلم سید صاحب کی خدمت میں سوال کروں گا کہ ڈاکٹر صاحب، جو سعودی عرب کا رول ہے، اگر تیونس سے ہم شروع کریں اور اس وقت بحرین اور کیا کہتے ہیں اردن اور لیبیا تک آئیں، تو یہ دیکھتے ہیں کہ اس کا انتہائی منفی رول رہا ہے، اور ایک طرح سے وہ امریکہ کا ایجنٹ بن کے کام کر رہا ہے۔ آپ دیکھیں کہ تیونس میں جب تحریک شروع ہوئی تو فرار کر کے اس کا ڈکٹیٹر اس نے سعودی عرب میں ہی پناہ لیا۔ مصر میں اس کی حتی الامکان کوشش یہی رہی کہ حسنی مبارک اقتدار سے ہٹنے نہ پائے، اور جب ہٹ گیا تو اب جو موجودہ حکومت ہے، اگرچہ اس میں بھی حسنی مبارک کے ہی افراد ہیں، اس پر دباؤ ڈالا سعودی عرب نے، یہاں تک دھمکی ڈالی کہ اگر مقدمہ چلایا گیا اور فرد جرم عائد کی گئی تو ہم عبوری کونسل سے، مصر کی جو فوجی کونسل ہے اس سے اپنا رابطہ یا تو منقطع کر لیں گے یا محدود کر لیں گے۔ ادھر آپ آئیں دیکھیں یمن میں، तो जिस तरह से यमन का डिक्टेटर पना लिए हुए है और जिस तरह से सऊदी अरब की हुकूमत यमन में मुदाखलत करी अमेरिका के साथ मिलकर और यमनी आवाम की तहरीक को आगे बढ़ने से रोक रही है, आवाम में यमनी आवाम में सऊदी अरब के तई उतनी नफरत है जितनी अमेरिका और इसराइल के खिलाफ पाई जा रही। आप देखें कि जब उर्दन का मामला आता है तो अब्दुल्ला जो किंग अब्दुल्ला है सऊदी अरब के फरमा रवा वो बराह रास्त कहते हैं कि हमें उर्दन की सूरत हाल पर और वहाँ पर जो मुजाहरों की तहरीक शुरू हो रही है उस पर सख्त तशवीश लाक है और बहरहाल में तो खुलेआम वो अपने फौजी और टैंक लेकर जो है वो दाखिल हो गया है। तो क्या इस तरह से वो खायफ है अपने यहाँ अवामी इनकलाब से या खायफ होने के साथ साथ वो अमेरिका का एक तरह से काम कर रहा है और अमेरिका के एजेंट के तौर पर काम कर रहा है, अमेरिका जो खुलेआम नहीं कर रहा वो सऊदी अरब से करवा रहा?
ये दोनों अवामिल इसमें शामिल हैं। देखिए ये बाज़ औक़ात किसी इंकलाब के असरात बहुत दूर रस होते हैं और बहुत देर लगती है। ईरान में जब इंकलाब आया था तो सबसे पहले इन्होंने ही खदशा जाहिर किया था कि इसके असरात हम पे आएंगे, क्योंकि हम भी दावा करते हैं इस्लाम पसंद होने का और यहाँ इस्लाम के नाम पे इतना जबरदस्त एक आया है रेवोल्यूशन, तो उसके असरात यकीनन होंगे हम पे। जो कुछ दुनिया में हो रहा है खासतौर पे इस्लामी दुनिया में और अरब ममालिक में, उनकी बाजगश्त पहुंचती है सऊदी अवाम तक और ये सऊदी को बड़ी अच्छी तरह इल्म है कि ये बच नहीं पाएंगे ज्यादा देर तक। अच्छा, ये इनको ये भी इल्म है कि ये जो कुछ कर रहे हैं ये कामयाब नहीं होगा। अच्छा, क्यों कर रहे हैं? इसलिए कर रहे हैं कि अगर ये इन्होंने कामयाबी ना दी तो जो इनके एसेट्स हैं, जो इनकी हिमायत मगरब से होती है, या वो एसेट्स फ्रीज कर देंगे या इनके खिलाफ कोई ऐसी साजिश करेंगे जैसे शाह फैसल के खिलाफ की थी कि किसी को मरवा दिया, उसकी जगह किसी और को ले आए। तो ये दोनों अवामिल जिनकी तरफ आपने इशारा किया इसमें शामिल है, इनकी अपनी सीटों को जो खतरा है, अपनी जो ये जो हुक्मरानी है उनको खतरा है। वो ये समझते हैं कि अगर हमने अंदरूनी तौर पे अपने अवाम को ये यकीन दिला दिया कि ऐसी तहरीकें दरअसल कोई माना नहीं रखती, कोई खास अहमियत नहीं रखती, तो शायद जो वलवला, जो गुस्सा और जिस तरह की तहरीक सऊदी अवाम में मौजूद है जो कि दबाई गई है वो ना उभर सके। एक तरफ तो ये कोशिश है जो कि बिल्कुल कामयाब नहीं हुई है, दूसरी तरफ उनकी ये है कि आज अगर हम अमेरिका के लिए काम करेंगे तो कल अगर हमारे खिलाफ कुछ होगा तो जिस तरह से अमेरिका औरों की मदद करता है शायद उसमें हमारी मदद भी करे। लेकिन ये तारीख का ऐसा एक मजमून है कि जिससे अवाम बहुत, ये हुक्मरान खास तौर पर इतने खायफ होते हैं कि उसको उसकी नब्ज को नहीं समझ सकते, समझते हैं तो अवाम तक नहीं उसको पहुंचाने देते। ये जब एक कोई अमल शुरू हो जाए तो आप उसको रोक नहीं सकते, ये कुदरत का कानून है, ये तारीख का एक बड़ा मुसलमा असूल है कि कोई तहरीक, क्योंकि ये जहन से शुरू होती है, अगर कोई आपकी दीवार फांद के आ जाए तो आप उसको रोक सकते हैं, कोई आप एक दायरा बना दें कि यहाँ से इधर ना आए ये आप कर सकते हैं, ख्यालात को आप नहीं रोक सकते। आज तक कोई ऐसा इसका सद्देबाब नहीं हुआ कि आप ख्यालात को, खास तौर पर आजादी के ख्यालात को, अपनी यकजहती के ख्यालात को, अपनी शिनाख्त के ख्यालात को आप दबा सकें, ये कभी नहीं हो ही नहीं सकता। आप जितनी मर्जी डिफेंसिव फोर्सेज इस्तेमाल कर लें, पेट्रियाटिक मिसाइल मंगवा के अमेरिका से अपने अड्डों पे रख लें, ये नहीं दबा सकते इनको। तो ये जो प्रोसेस शुरू हुआ है इसका ताल्लुक सिर्फ चंद मराहत से नहीं है, ये समझना में चाहिए, ये एक फिक्री इंकलाब है। लोगों ने सोचना शुरू कर दिया है कि हम, ये हमारा मुल्क है, ये हमारे वसाइल हैं, इस पर कब्जा गैरों ने किया हुआ है और हमारे हुक्मरान बजाय इसके कि हमारे लिए कुछ करें, हमें अपनी पॉलिसीज में कोई हिस्सा दें, ये उनकी तरफ जाते हैं और जो वो करते हैं वो जो कहते हैं वो ये करते हैं। तो लामहल्ला इसका नतीजा ये होगा कि आप, ठीक है, आप जोर से ताकत से कुछ लोगों को मार देंगे, कुछ को शहीद कर देंगे, कुछ को जेल में डाल देंगे, लेकिन ख्यालात, और ये इस वक्त जिस मरहले से दुनिया टेक्नोलॉजी के लिहाज से गुजर रही है उसमें इंटरनेट से लेके, ट्विटर से लेके, फेसबुक, कौन कौन से ऐसे तरीके हैं जो लोग इस्तेमाल नहीं कर रहे एक दूसरे को आगाह करने के लिए।
तो बहुत बहुत शुक्रिया आपका डॉक्टर साहब, बहुत शुक्रिया, बहुत नवाजिश है। नाज़रीन, आपने डॉक्टर असलम सैयद साहब के ख्यालात मुलाहदा फरमाए और अब श्रीनगर चलते हैं जहाँ पर मौजूद हैं या जहाँ से अपने ख्यालात हमें रिकॉर्ड करवाए हैं जनाब इमदाद साकी साहब ने, मुमताज़ दानिश्वर हैं इस्लामी बेदारी और बहरीन के ताल्लुक से, उनके ख्यालात देखते हैं, उसके बाद फिर अगली गुफ्तगू हम जारी रखते हैं।
دنیا بھر میں جہاں بھی کوئی ظالم مظلوم پہ ظلم کرتا ہے تو جب مظلوم اٹھ کھڑا ہوتا ہے تو سہونی طاقتوں کے رونگٹھے نہ صرف کھڑا ہو جاتے ہیں بلکہ وہ صفحہ ہستی سے مٹ جاتے ہیں۔ آپ دیکھتے ہیں کہ آج عرب ممالک میں ایک تحریک، ایک راؤ چلی ہے، عوامی تحریک جس کو کہتے ہیں، لوگ ظالم کے خلاف اٹھ کھڑے ہوئے ہیں۔ آج تک جو دباؤ، جو سپریشن وہاں تھا، اس کے خلاف لوگوں نے احتجاج کر کے اپنی جانیں قربان کر کے ان کے خلاف ایک پورا ایک تحریک شروع کی ہے، جس کی مثال ہمیں لیبیا یا مصر، ٹیونیشیا سے ملتی ہے۔ دیکھیے، اگر ہم دیکھتے ہیں کہ بحرین میں کیا کچھ ہو رہا ہے، لوگوں کے ساتھ کتنا ظلم ہو رہا ہے، لیکن جو ہم دیکھتے ہیں کہ عالمی پریس، جو جس کو ہم کہتے ہیں کہ وہ فری پریس ہے، میں نے خود مشاہدہ کیا ہے، میں کبھی حال ہی میں باہر سے واپس آ گئی ہوں، میں نے مشاہدہ کیا ہے کہ وہاں پہ کتنا ظلم ہو رہا ہے، بحرین کے لوگوں کے ساتھ اتنی زیادتی ہو رہی ہے اور ان کو بے تحاشا مارا جا رہا ہے، ان پہ ٹینکیں چلائی جا رہی ہیں، وہ قرآن شریف کی بے حرمتی ہو رہی ہے۔ یہ جو لوگ دعویٰ کرتے ہیں کہ ہم اسلام کے محافظ ہیں، وہ دیکھ رہے ہیں کہ وہی کس طرح مساجد ڈال رہے ہیں، امام باڑوں کو ڈال رہے ہیں، اور کس طرح بے حرمتی کی جا رہی ہے اسلامی اقدار کی، وہ لوگ خاموش ہیں۔ یہ بدقسمتی کی بات ہے کہ سہونی طاقتوں کا یہ سازش ہو رہی ہے، اسلامی ممالک اور جو ان کے فرما روا ہیں ان کا ساتھ دے کر اسلام کی بےکنی کر رہی ہیں اور اسلام کا استحصال کر رہے ہیں۔
ناظرین، جیسے سری نگر میں ممتاز دانشور امداد ساقی جو بحرینی حکومت کے مظالم اور اس کے مجرمانہ اقدامات پر اپنے خیالات کا اظہار کر رہے تھے، اور جیسا کہ ہمارے مہمانوں نے کہا کہ جب قوم اٹھ کھڑی ہوتی ہے اور جب وہ اپنے خیالات کا برملا اظہار کرنے لگتی ہے تو پھر نہ تو اس کی فکر کو دبایا جا سکتا ہے اور نہ اس کے مطالبات، نہ اس کی امنگوں اور نہ ہی ان کی خواہشات کو۔ اور جس طرح سے تینوں سے لے کر اب تک دیکھنے میں یہی آیا ہے کہ عوامی امنگوں، ان کی خواہشات، ان کے خیالات اور ان کے نظریات کو توپ، ٹینک اور طاقت اور دھونس اور دھمکی سے نہیں دبایا جا سکا۔ اسی طریقے سے اور دیگر ملکوں میں، خواہ وہ بحرین اور یمن، وہاں بھی عوامی خواہشات اور ان کی امنگوں کو نہ تو کچلا جا سکے گا اور نہ ہی دبایا جا سکے گا۔ جیسا کہ شاعر کہتا ہے کہ مجھے اسیر کرو یا میری زباں کاٹو، میرے خیال کو بیڑی پنہا نہیں سکتے۔ تو ظاہر ہے کہ خیال وہ چیز ہوتی ہے یا نظر اور فکر وہ چیز ہوتی ہے کہ جسے طاقت کے ذریعے نہ تو دبایا جا سکتا ہے اور نہ ہی زنجیر کے ذریعے اسے قید کیا جا سکتا ہے۔ اب جب کہ یہ عوامی اور اسلامی بیداری کی لہر اٹھی ہے تو اس میں ایک ایک کہہ کے جو بت ہیں وہ پاش ہوں گے، بہیں گے، اور جو ظالم اور جابر حکمرانوں کے محل ہیں وہ اس ریلے اور اس موج میں تباہ اور برباد ہو کر بہ جائیں گے۔ تو اگلے پروگرام تک کے لیے مجھے علی عباس عزوی اور دیگر ساتھیوں کو اجازت دیجیے۔